नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रिया नेपाल र रत्नावली शर्मा। आज 2078 साल फागुन महिनाको 4 गते बुधबार माघ शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार फेब्रुअरी 16 तारीक सन् 2022, नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नागरिक दैनिकले एमसीसी संसदमा टेबल गर्ने तयारी, सकारात्मक बन्न कांग्रेसको आग्रह शीर्षकमा मुख्य खबर बनाएको छ भने नयाँ पत्रिका दैनिकले एमसीसीमा प्रधानमन्त्री अघि बढ़े पनि जटिलता कायमै शीर्षकमा मुख्य खबर छापेको छ। अन्नपूर्ण पोस्टले के होला एमसीसी शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ भने नेपाल समाचार पत्रले नयाँ शैक्षिक सत्र वैशाखमा असम्भव शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। राजधानी दैनिकले एमसीसी आजै संसदमा टेबल शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ भने गोर्खापत्र दैनिकले नेपाली कांग्रेसको निर्णय एमसीसी अनुमोदन गरिने शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। नेपाली कांग्रेसले दुई संस्थागत निर्णय गरी अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक र माघ 27 गते शुरू भएर मंगलबार सम्पन्न कार्य सम्पादन समितिको बैठकले सरकारको निर्णय अनुसार एमसीसी संसदमा प्रस्तुत गरी अनुमोदन गर्ने निर्णय गरिएको हो। कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले 2076 असार 30 गते अनुमोदनका लागि संसदमा दर्ता एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा यथाशीघ्र प्रस्तुत गरी अनुमोदन गर्नुपर्ने निर्णय कांग्रेसले गरेको छ। तत्कालीन नेकपा माओवादी केन्द्रको सरकारको पालामा नेपाल एमसीसी थ्रेस होल्ड कार्यक्रममा छनौट भएको थियो। त्यसपछि विभिन्न चरण पार गर्दै ओली नेतृत्वको सरकारले 2075 माघ 25 गतेको मन्त्री परिषदको बैठकबाट निर्णय गरी संसदमा दर्ता गरेको थियो। मुख्य सचिव पौडेलले व्यक्तिगत र पार्टीगत राजनैतिक स्वार्थका लागि राष्ट्रिय सरोकारका विषयमा सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को धारणा राख्ने प्रवृत्ति गलत हुने उल्लेख गर्दै यसले राष्ट्रिय हित, परराष्ट्र नीति, हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता र कूटनीतिक शाखालाई नै कमजोर बनाउने निष्कर्ष बैठकले निकालेको बताउनुभयो। यसैबीच संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक सहायता अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना संसदबाट पारित गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। उहाँले एमसीसी प्रतिनिधि सभाको आगामी बैठकमा टेबल भएर सर्वसम्मत रूपमा पारित गर्नुपर्ने पनि उल्लेख गर्नुभयो। उहाँले सम्पन्न देशले आर्थिक रूपमा विपन्न देशलाई एमसीसी दिइने उल्लेख गर्दै बाँकी विषयमा संसदमै छलफल हुने बताउनुभयो। उहाँले एमसीसी आर्थिक सुशासन र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको भन्दै यस परियोजनाबाट नेपालको विद्युत प्रसारण लाइन र सड़कको स्तर उन्नति गरिने बताउनु भएको हो। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै कांग्रेस सचेतक पुष्पा भूषाल गौतमले भन्नुभयो, 2068 अहिलेसम्म गठन भएका सबै सरकारका पालामा एमसीसी परियोजनाको सम्झौता अघि बढ़ेको छ, त्यसैले सर्वसम्मतिबाट यसको संसदीय अनुमोदन गर्नुपर्छ भन्ने विचार प्रधानमन्त्रीले राख्नु भएको छ। नेपाली कांग्रेसको निर्णय एमसीसी अनुमोदन गरिने गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी टेबल हुने लगभग निश्चित भएको छ। एमसीसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान 11:30 बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसीसी अघि बढ़ाउन सभामुख सापकोटा तयार हुनु भएको छ। सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी बुधबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी राख्न भन्नुभएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति समेत रहनुभएका देउवाले संसदीय दलको बैठक स्थलबाटै सभामुख सापकोटालाई फोन गर्नुभएको थियो। यस विषयमा सहमति जुटाउन सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाउनु भएको थियो, तर सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित भएन। एमसीसी संसदमा टेबल गर्ने तयारी शीर्षकमा नागरिक दैनिकले मुख्य समाचार छापेको छ। यता कान्तिपुर दैनिकले यही प्रसंगलाई गठबन्धनमा फेरि मतभेद, प्रधान न्यायाधीश विरूद्ध महाभियोग लगाउन एकजुट भएका सत्ता साझेदार, एमसीसी टेबल गर्ने विषयले तीन दिनमै तितरभितर भएका छन् भन्दै मुख्य समाचार छापेको छ। सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा बीच सहमति नहुँदा एमसीसी सम्झौता फेरि अन्यलमा परेको छ। तीन दिन अघि सहमति भएको भनिए पनि मंगलबार साँझसम्म आइपुग्दा गठबन्धनभित्र अविश्वास फराकिलो भएको छ। बुधबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा सम्झौता टेबल नहुने सम्भावना बढ़ेपछि त्यसअघि तीन दलका प्रमुख नेताबीच छलफल हुँदैछ भन्दै कान्तिपुरले मुख्य खबर छापेको छ। यता राजधानी दैनिकले यही प्रसंगलाई एमसीसी आजै संसदमा टेबल पेश गर्न कांग्रेस, माओवादी र नेकपा सहमत, प्रक्रियामा फरक मत, 72 घण्टापछि सैद्धान्तिक छलफल शीर्षकमा मुख्य समाचार छापेको छ। यसैबीच प्रमुख प्रतिपक्षी नेकपाल कम्युनिष्ट पार्टी एमाले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताबारे के गर्ने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन। एमसीसीको पक्ष वा विपक्षमा रहने विषयमा एमालेमा अलमल रहेको छ। एमाले केन्द्रीय सचिवालय र संसदीय दलको बैठकमा समेत एमसीसी बारेमा छलफल भए पनि कुनै निर्णय हुन सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले उचित समयमा सही निर्णय गर्ने भन्दै प्रश्न गर्ने नेतालाई टालटुल जवाब दिनुभएको छ। संसदीय दलको बैठकमा एमाले नेता एवं सांसद भीम रावल, घनश्याम भूषालले एमसीसी बारेमा एजेण्डा बनाएर छलफल गर्नुपर्ने माग गर्नुभएको थियो, तर छोटो जवाब दिनुहुँदै अध्यक्ष ओलीले उचित समयमा सही निर्णय गर्ने भन्दै पार्टीको स्पष्ट धारणा के हो भन्ने बारेमा बोल्नु भएन। बुधबार सरकारले एमसीसी सम्झौता संसदमा टेबल गर्ने सम्भावना छ। एमसीसी संसदमा टेबल गर्ने तयारीसँगै राजनैतिक दलहरू विभाजित भएका छन्। पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ, तर प्रमुख प्रतिपक्ष एमाले एमसीसी बारेमा कुनै निर्णय गर्न सकेको छैन। अलमलमा एमाले, राजधानीले अग्रपृष्ठमा छापेको छ।
दुई वर्ष अघिदेखि संसदमा टेबल भएर बसेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीटीसी 16 फागुनसम्म अनुमोदनका लागि पुनः एकपटक अमेरिकाले आग्रह गरेको छ। सत्तारूढ़ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले 5 महिना अघि एमसीसी अनुमोदनका लागि प्रतिबद्धता जनाए अनुसार अमेरिकाले सो डेडलाइन सम्झाएको हो। एमसीसी मुख्यालयलाई दुवै नेताले हस्ताक्षर गरेर प्रतिबद्धता जनाउनु भएको थियो, तर अहिले समय सीमा नजिक आउँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलचाल गरेपछि अमेरिकाले प्रतिबद्धता पत्र सम्झाएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दुई नेताले गरेको डेडलाइन पुनः सम्झाएका छन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा विदेश मन्त्रालयका प्रवक्ताले नेपालको संसदबाट एमसीसी अनुमोदन ढिलाइ हुनुमा चीनको हात हुन सक्ने बताएका छन्। अमेरिकाले पुनः सम्झायो 16 फागुनको डेडलाइन, एमसीसी अनुमोदन नभए सहयोग र अनुदान दिँदा अमेरिकाले विचार गर्ने, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
नेपाली कांग्रेसले पार्टीका 10 वटा भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनहरूका केन्द्रीय समिति भंग गरेको हो। बैठकले स्थानीय तहको चुनावलाई लक्षित गरी संगठन सुदृढ़ गर्न 1 महिने अभियान संचालन गर्ने निर्णय पनि गरेको छ। कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्य सम्पादन समितिको बैठकमा छलफल भएको थियो, तर स्थानीय तहको निर्वाचन लगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी 10 वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ। भंग भएका 10 वटा भ्रातृ संगठनको नयाँ समिति फागुनभित्र बनाइने भएको छ। भ्रातृ संगठनका नयाँ समिति गठनको अधिकार सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको जानकारी प्रवक्ता प्रकाश शरण महतले दिनुभयो। म्याद समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वत विघटन भएकाले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय भएको छ। प्रवक्ता महतले भन्नुभयो, समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको छ। कांग्रेसका 10 भ्रातृ संगठन कार्य समिति भंग, स्थानीय तह निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिने शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार छापेको छ। यता नेपाल समाचार पत्रले घर घर जाउँ कांग्रेस जिताउ 1 महिने अभियान शुरू हुने शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। स्थानीय निर्वाचन प्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले 1 महिने संगठन सुदृढ़ीकरण अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले पार्टीका सबै संरचना परिचालन गर्ने निर्णय पनि गरेको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
यसैबीच गोर्खापत्र दैनिकले धेरै दलले दलीय चिन्ह नपाउने शीर्षकमा खबर बनाएको छ। निर्वाचन आयोगमा दर्ता भएका अधिकांश दलले स्थानीय तहको निर्वाचन 2079 दलीय चुनाव चिन्ह नपाउने भएका छन्। यद्यपि चुनाव चिन्ह पाउनुपर्ने मागसहित 28 दलले चुनावको पूर्व सन्ध्यामा संघर्षका कार्यक्रमलाई यथावत राख्ने जनाएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साना दलको माग सम्बोधन गर्न ऐन संशोधन गर्नुपर्ने र उक्त जिम्मेवारी आयोगको क्षेत्राधिकारभित्र नपर्ने प्रस्ट्याउनुभयो। वहाँले चुनाव चिन्ह वितरण नहुँदासम्म ऐन संशोधन भएर आए आयोग ऐन बमोजिम अगाडि बढ़ने बताउनुभयो। साना दलले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आएका छन्। नेपाल विवेकशील पार्टीले पुष 5 गते प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई भेटेर मागबारे ध्यानाकर्षण गराएको थियो। स्थानीय तह निर्वाचन ऐन 2073 र राजनैतिक दल सम्बन्धी नियमावली 2074 राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै चुनावमा निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। धेरै दलले दलीय चिन्ह नपाउने गोर्खापत्र दैनिकले छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिउं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ शैक्षिक सत्र वैशाखमा असम्भव, नेपाल समाचार पत्रले प्राथमिकता दिँदै छापेको समाचारको शीर्षक हो यो। सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै शुरू गर्ने बताइरहेका बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड़ दिएका छन्। महासंघका अध्यक्ष सुप्रभात भण्डारीले करिब 120 दिन मात्रै पढ़ाई गरेर परीक्षा लिँदा पढ़ाईमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढ़ाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र शुरू गर्न उपयुक्त हुने बताउनुभयो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि वैशाखमा परीक्षा सकेर भर्ना प्रक्रिया शुरू गर्ने र जेठ 1 गतेबाट मात्रै शैक्षिक सत्र शुरू गर्न उचित हुने बताउनु भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शैक्षिक सत्रको विषयमा भोलि बिहिबार बैठकमा छलफल गरेर मन्त्रालयलाई सिफारिश गर्ने जानकारी दिनुभयो। अनलाइन कक्षा सञ्चालन गर्दा प्रभावकारी नभएको गुनासो आइरहेको अवस्थामा सरकारले लोकप्रिय हुनकै लागि वैशाखमा शैक्षिक सत्र शुरू गर्ने तयारी गरेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले वैशाखमै निर्वाचन भएकाले सोही महिनामा नयाँ शैक्षिक सत्र शुरू गर्ने कि नगर्ने भन्ने विषयमा परामर्श शुरू गर्नुभएको छ। नयाँ शैक्षिक सत्र वैशाखमा असम्भव, नेपाल समाचार पत्रले प्राथमिकता दिँदै छापेको छ।
बाह्र वर्ष बधुवा मजदूर बनेका जब स्वदेश फर्के शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिँदै गर्दा जब उनले एक कुनामा आमालाई देखिन् तब सम्हाल्नै सकिनन्। परबाटै हुर्रिँदै आएर आमाको अंगालोमा आफूलाई चरप्प कसिन् अनि भक्कानिँदै भनिन्, आमा मैले तिमीलाई दिन केही सकिन, खाली हात फर्किए। आशा मारिसकेकी छोरीलाई 12 वर्षपछि आफ्नै आँखा अघि रोइरहेको देख्दा आमाका आँखा त्यसै रसाए। तर उनले आफूलाई सम्हाले झैं गरेर भनिन्, मलाई छोरी भए पुग्छ, मेरो सम्पत्ति भनेकै तिमी हौ। मंगलबार साँझ विमानस्थलको आगमन कक्ष बाहिर फरक दृश्य देखियो। सुटकेस लतार्दै बाहिरिएका यात्रुलाई फूल र खादा लगाएर स्वागत गर्नेको भीड़मा थिइन् सजिता लामा र उनकी आमा बृहस्पति। त्यही थिए साल्मो माया मोक्तान र उनकी आमा माइली माया सजिता जसरी नै साल्मो पनि आगमन कक्षबाट बाहिरिने बित्तिकै आमाको अंगालोमा बाँधिन्। साल्मो र उनका आमा धेरै बेरसम्म अंगालोमै कसिए। 12 वर्ष लामो बिछोडको न्यास्रो उनीहरू आँसु मार्फत साटिरहेका थिए। 2076 असोज 4 वैदेशिक रोजगारीका लागि लेबनान उड्दा 9 मात्रै पढेकी जोरपाटी नयाँ बस्तीकी सजिता 20 वर्ष पनि टेकेकी थिएनन्। बाबुको मृत्युपछि उनलाई सौतेनी आमाले वैदेशिक रोजगारीका लागि लेबनान पठाउने प्रबन्ध मिलाइदिएकी थिइन्। लेबनान पुगेर काम थाल्दा उनको मासिक तलब जम्मा $150 अर्थात करिब 16-17 हजार रूपियाँ मात्रै थियो। घरधनीले घरेलु कामदारलाई बैंकिङ प्रणालीमा पहुँच नदिने भएकाले उनले तलब बुझ्ने बित्तिकै घर पठाइहाल्थिन्। कामका शुरूआती दिनमै उनी दैनिक 15 घण्टासम्म धेरै घरको काममा खटिन्थिन्। खान र सुत्नको कुनै ठेगान थिएन। जति खुटिएर श्रम गरे पनि केही महिनापछि उनलाई घरधनीले नियमित तलब दिन छाडे। 2 वर्षको श्रम स्वीकृति सकिएपछि भने उनले तलब पाउन छाडिन्। भिसाको अवधि सकिएपछि घरधनीले सामान चोरेर भागेको भन्दै सजिता विरूद्ध प्रहरीमा उजुरी दिए। त्यसपछि सजितालाई बन्धक बनाएर 10 वर्षसम्म बधुवा मजदूरकै हैसियतमा काम लगाइरहे। कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नेपाल समाचार पत्रले दलका पछिल्ला गतिविधिले जनतामा निराशा छाएको भन्दै दिलबाट टाढिए दल शीर्षकमा सम्पादकीय उठाएको छ भने मिटर ब्याजीको विषालु जालोलाई आजको गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। मुलुकमा आर्थिक गतिविधिको बढ़ोत्तरीसँगै वित्तीय अपराधका घटना पनि झाँगिँदै गएका छन्। यसले समाजमा ठूलै समस्या खड़ा गरेको छ। वित्तीय अपराध गरेर धन आर्जन गर्ने प्रवृत्तिले कतिपयको बिल्लीबाट भएको छ भने कतिपय रातारात धनी हुने क्रम बढ़ेको छ। यसका खास कारण त होला नै, तर पनि कतिपयले संस्थागत काममा आउने अवरोधले पनि मानिसलाई वित्तीय अपराधतिर डोर्याइरहेको छ। हिजो आज निकै चर्को ब्याजदरमा पैसा ऋण दिने तथा त्यसमा सामा र ब्याज थप्दै गएर ऋणीमाथि शारीरिक तथा मानसिक यातना दिने घटना सतहमा आउन थालेका छन्। ब्याङ्क तथा वित्तीय संस्थाका ऋणको प्रचलित औसत ब्याजदरको तुलनामा मिटर ब्याजीले 24% ब्याज असुल्ने गरेको पाइएको छ। ब्याङ्क तथा वित्तीय प्रणाली समुचित सञ्चालनका लागि समेत मिटर ब्याजको समस्यालाई नियन्त्रण गर्न जरूरी छ। अन्यथा यसले भविष्यमा विकराल समस्या ननिम्त्याउला भन्न सकिन्न। मिटर ब्याजको विषालु जालो गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। हाम्रो मुलुकमा धेरै अस्थिर बनाइएका क्षेत्रमध्ये शिक्षा पनि एक हो। प्राय यसमा नीतिमा चलखेल भइरहन्छ। सरकारी स्वामित्वका सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार गर्न नसकेका कारण निजी क्षेत्रका विद्यालयको यहाँ वर्चस्व रहँदै आएको छ। सार्वजनिक विद्यालय भन्दा निजी महँगा भए पनि गुणस्तरीय शिक्षाका कारण आम अभिभावकले आफ्नो चयन प्रष्ट गरेका छन्। सर्वसाधारणले स्कूल खोल्न जति पनि पाउनुपर्ने व्यवस्था हुनुपर्छ। फेरि सार्वजनिक विद्यालयको स्तर कमजोर भएको निजी क्षेत्रले गर्दा होइन, बरू सार्वजनिक विद्यालय राम्रा नहुँदा मात्र यसरी निजी क्षेत्र फस्टाउन पाएको हो। अतः सरकारले स्कूल खोल्न अप्ठ्यारो पार्ने होइन, सजिलो गराउन उचित हुन्छ भन्दै शिक्षामा सुधार शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ।
यता कान्तिपुर दैनिकमा निष्फिक्री मूल्य वृद्धिप्रति उदासीन सरकार शीर्षकमा सम्पादकीय छापिएको छ। कुनै मनासिक कारण हुँदा मात्रै होइन, अकारण पनि कतिपय सामग्रीको बजार भाव बढ़िरहेको छ। सानो बहाना पाउनुहुन्न व्यापारीले मूल्य बढ़ाइहाल्छन्। 2 साता अघि इन्धनमा भएको मूल्य वृद्धिको न्यूमा व्यवसायीले खाद्यान्नको भाव बढ़ाउन थालेका छन्। बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने दायित्व पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संविधान बमोजिम बजार अनुगमनको जिम्मा पाएका स्थानीय तहहरूको मूल्य वृद्धिप्रति उचित ध्यानकर्षण हुने हो भने यसरी बजार भाव आकाशिन अवश्य पाउँदैन। कान्तिपुर दैनिकमा सम्पादकीय छापिएको छ। अन्नपूर्ण पोस्टमा चामलसँग पिठो साट्ने कायदा शीर्षकमा सम्पादकीय छापिएको छ। खाद्य वस्तुको आयात गर्नु भनेको क्रय शक्ति वृद्धि हुनुसँग जोडेर सकारात्मक रूपमा लिने पनि गरिन्छ, तर कृषि भूमि हुँदाहुँदै त्यसो गर्नुलाई सकारात्मक लिन सकिन्न। आयात प्रतिस्थापनको अचूक उपाय नै कृषि मैत्री नीति नियम र वातावरण बनाउनु र सरकारी लगानी वृद्धि गर्नु हो। बेलामा किसानले बिउ पाउने, मल पाउने, खेतबारीमा सिंचाईको सुविधा र बजारको सुनिश्चितता भइदिने हो भने कृषिमा हामी आयातमा भर पर्नु पर्दैन, बरु निर्यात नै गर्न सक्छौ। अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले आगलागीको कारक अज्ञानता शीर्षकमा सम्पादकीय छापेको छ। अहिले देशभर विद्युत सर्ट हुनुका कारणमा पनि बाहिरका कुराहरूले काम गरिरहेको देखिएको छैन, त्यसैले नयाँ सेवा सुविधा प्रयोगको चाहना जनताले राखे भने त्यसका लागि सम्बन्धित निकायले निकै धेरै ध्यान पुर्याउनुपर्छ। सेवा वितरणका लागि त हो भनेर हचुवाको भरमा बिजुली जस्तो आगो ओकल्ने सेवा दिँदा घरधनीलाई निकै सतर्क बनाउनुपर्छ। यो ज्ञानको कमीले पनि यस्ता अप्रिय दुर्घटना दोहोरिरहेका छन्। यसका लागि समयमै सम्बन्धित निकायले आवश्यक सचेतनाका अभियान र कार्यक्रम चलाउनुपर्छ। आगलागीको कारक अज्ञानता राजधानी दैनिकले सम्पादकीय बनाएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन सोभियु चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका 36 आंगिक क्याम्पसका क्याम्पसमा 13 वर्षदेखि हुन सकेको छैन। उपत्यका 13 र उपत्यका बाहिरका 23 क्याम्पसमा 2065 यता सोभियु चुनाव नभएको हो। 2065मा त्रिभुवन विश्वविद्यालयका देशभरका सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव भएको थियो। त्यसको 8 वर्षपछि 2073मा उपत्यका 900 देशभरका 26 क्याम्पसमा मात्रै चुनाव भयो, तर ठूला क्याम्पसहरूमा चुनाव भएन। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार त्यसबेला उपत्यका 13 र उपत्यका बाहिरका 23 क्याम्पसमा सोभियु चुनाव हुन नसकेको हो। त्रिविका 36 क्याम्पसमा 13 वर्षदेखि भएन सोभियु चुनाव। आधिकारिक सोभियुका प्रतिनिधि नहुँदा क्याम्पसहरू विद्यार्थी संगठन र तिनका गुट झेल्दै भन्दै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ।
वरिष्ठ साहित्यकार तथा भाषाविद डाक्टर तारानाथ शर्मा अब हामी माझ रहनु भएन, यो खबरले पनि आज सबैजसो पत्र पत्रिकामा प्राथमिकता पाएको छ। उहाँको 87 वर्षको उमेरमा निधन भएको छ। काठमाण्डुको चाबहिल सरस्वती नगर स्थित आफ्नै निवासमा मंगलबार बिहान 8:30 बजेतिर उहाँको निधन भएको हो। लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटुको समस्या झेल्दै आउनुभएका उहाँ पछिल्लो समय विस्मृतिको रोग डिमेन्सियाबाट समेत पीड़ित हुनुहुन्थ्यो। मधुमेहको समस्याका कारण उहाँको निधन भएको परिवारले बताएको छ। तारानाथ शर्मा साहित्यिक सृजनामा ताना शर्माका नामले लोकप्रिय हुनुहुन्थ्यो। उहाँको जन्म 9 असार 1991 इलामको बरबोटेमा भएको थियो। शर्माले नियात्रा, निबन्ध, कथा, उपन्यास जस्ता विधामा कलम चलाउँदै आउनु भएको थियो। उहाँ भाषाविद, भाषा सम्पादक र समालोचकका रूपमा समेत परिचित हुनुहुन्थ्यो। नेपाली साहित्यमा झरोवादी आन्दोलनमा एक अभियन्ताका रूपमा समेत ताना शर्मा परिचित हुनुहुन्थ्यो। 2013 सालमा बनारसमा पढ्दा उहाँले बालकृष्ण पोखरेल, कोशराज रेग्मी, बल्लभमणि दाहाल लगायतका साहित्यकारसँग मिलेर नेपाली भाषाको मौलिकता जोगाउन झरोवादी आन्दोलनको थालनी गर्नुभएको थियो। यो आन्दोलनले नेपाली भाषिक फाँटमा महत्वपूर्ण योगदान पुर्याएको थियो। यस्तै नेपाली साहित्यमा नियात्रा विधाको प्रवर्धनमा ताना शर्माको महत्वपूर्ण योगदान रहेको छ। रहेनन् साहित्यकार तारानाथ शर्मा राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।